नमस्कार। गणतन्त्र दिवस सम्बन्धी विशेष संवादमा हाम्रा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। साथमा छौ प्राविधिक मित्र कृष्ण प्रसाद श्रेष्ठ र म मुकुन्द भण्डारी। आदरणीय श्रोता, देशबाट राजतन्त्रात्मक व्यवस्थालाई विदाई गरी नागरिक सर्वता कायम भएको दिन जेठ पन्ध्रलाई नेपालमा हरेक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइँदै आएको छ। संविधान सभाको पहिलो बैठकबाट 2065 साल जेठ पन्ध्र गते नागरिकका जनप्रतिनिधिहरूले सार्वभौम शक्तिको प्रयोग गरी नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य घोषणा गरेको थियो। त्यसैले नेपालको राजनीतिक इतिहासमा जेठ पन्ध्र गतेलाई ऐतिहासिक दिन मानिन्छ। कहीँ कतै देशमा गणतन्त्र आए पनि अपेक्षाकृत सफलता प्राप्त नमिलेको भनेर आलोचनाहरू पनि भइरहेका छन्। आजको कार्यक्रममा हामी नेपालमा गणतन्त्रको संस्थागत विकास, यसबाट भएका उपलब्धिहरू, राजनीतिक दलद्वारा यसको कार्यान्वयनमा भएको प्रगति, यसका सबल पक्ष, सुधार गर्नु पक्ष लगायतका विविध विषयमा कुराकानी गर्नेछौ। यस विषयमा कुराकानी गर्न आज हामीसँग हुनुहुन्छ नेपालमा गणतन्त्र ल्याउन, यसलाई संस्थागत गर्न महत्वपूर्ण भूमिका खेल्ने प्रमुख दुईवटा दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू हामीसँग हुनुहुन्छ। नेपाली कांग्रेसका नेता सांसद पुष्पा भूषाल र नेकपा एमालेका नेता सांसद बिन्दा पाण्डे दुईजनासँग आज हामी बहस गर्नेछौ। मैले नेपाली कांग्रेसका नेता सांसद पुष्पा भूषाललाई कार्यक्रममा स्वागत गरे।
हजुर, धन्यवाद
सर। त्यसै गरी नेकपा एमालेका नेता सांसद बिन्दा पाण्डेजीलाई पनि मैले स्वागत गरे।
हजुर, नमस्कार।
हजुर, भोलि जेठ पन्ध्र गते नेपालमा गणतन्त्र आएको दिन, त्यो अवसरमा नेपाल सरकारले पनि 3 दिनसम्म गणतन्त्र दिवस मनाउने भन्ने एउटा कार्यक्रम नै तय गरेको छ। र भोलिको दिन अर्थात जेठ पन्ध्र गते जुन 2065 साल नेपालमा गणतन्त्र आएको थियो, त्यसै दिनको सम्झनामा हामी यो गणतन्त्र दिवस मनाइरहेका छौं। यो मनाइरहँदाखेरि जुन राजनीतिक पार्टीहरूले यसलाई संस्थागत गर्नको लागि भूमिका खेल्नु पर्थ्यो, त्यो भूमिका खेल्न सकेको छ कि छैन, मैले पुष्प भिषालजीलाई सँग यो जिज्ञासा राख्नु खोजे।
हजुर, धन्यवाद सर मुकुन्दी। सबभन्दा पहिला अब भोलि हामीले नेपालले एउटा जेठ पन्ध्र गते मुलुकले ठूलो राजनैतिक रूपान्तरण प्राप्त गरेको र त्यसमा 3 उपलब्धि हामीले प्राप्त गरेका थियौँ। आम जनताले मुलुकले प्राप्त गरेको उपलब्धि हो एउटा संघीय लोकतान्त्रिक गणतन्त्र, सिंहदरबारको अधिकारलाई गाउँसम्म पुर्याउने, त्यसैको कारणले पनि स्थानीय सरकार अत्यन्त बलियो प्राप्त भएका छौँ। दोस्रो कुरा, समावेशी लोकतन्त्र हामीले प्राप्त गर्यौँ, जसले गर्दा केन्द्रदेखि स्थानीयसम्म समावेशी प्रतिनिधित्वको सुनिश्चितता गर्ने संविधान र कानुनमा त्यो व्यवस्था भयो, त्यसको परिणाम देखा परिराखेको छ। र तेस्रो कुरा, शान्ति प्रक्रिया, जुन आम नेपाली जनताको चाहना थियो, शान्ति प्रक्रियाको थालनी भएको, यो 3 जनताले र नेपालले र नेपाली जनताले चाहेको राजनैतिक रूपान्तरणका प्रमुख मुद्दाहरू, पिलरहरू, 3 पिलरहरू मलाई लाग्छ जेठ पन्ध्र गतेको सबभन्दा ठुलो उपलब्धि रहेको छ।
हजुर बिन्दाजी, उहाँले भन्नुभयो नि 3 जुन पिलरहरू भन्नुभयो नि, ती जसरी हामीले ती पिलरहरू, यी कुराहरू गणतन्त्र आइसकेपछि नेपाली जनताले पाउनेछन्, जुन सार्वजनिक जनताहरूमा चाहिँ एक किसिमको फरक राजनीतिक परिवर्तन भइसकेपछि, फरक किसिमको व्यवहार भइसकेपछि ती उपलब्धिहरू हासिल गर्नेछन् भन्ने हामीले सोचेका थियौँ, ती उपलब्धि हासिल गर्न हामी कति सफल भएका छौँ?
सर, पहिला त यो गणतन्त्र दिवसको सन्दर्भमा तपाईँहरू रेडियो नेपाल परिवार र सम्पूर्ण श्रोताहरूलाई हार्दिक बधाई तथा शुभकामना नि व्यक्त गर्न चाहन्छु। र यो अहिले हाम्रो माननीय पुष्पाजीले जुन भन्नुभयो, शान्ति, समावेशी सहभागिता र यो संघीयताको आधारमा चाहिँ तलसम्म जुन अधिकार दिने खालको कुरा, यो चाहिँ हामीले अब सम्पूर्ण रूपमा सबै कुरो प्राप्ति भयो भन्ने हिसाबबाट त अब यो विकासको क्रममा समय सँगसँगै परिवर्तन हुँदै जाने खालका कुराहरू नि हुन् र संस्थागत हिसाबबाट यी कुराहरूलाई एउटा जग बसाल्ने खालको काम चाहिँ नि अहिले भएको छ। र अब जस्तो हामीले यो अधिकार तल नागरिकको नजिकमा पुर्याउने खालको कुरा पनि पहिलोपल्ट निर्वाचन हुँदाखेरिमा एउटा चाहिँ कतिपय स्थितिमा सिक्ने खालको कुरा नि भयो नि, अहिले दोस्रो निर्वाचन भइसकेपछि अब त्यो साँच्चै त्यो चाहिँ एउटा चाहिँ नि कार्यान्वयन हुने चरणमा जान्छ भन्ने खालको एउटा विश्वास चाहिँ अहिले प्राप्त भएको छ। अब यो शान्ति प्रक्रियाको कुरा पनि अब अन्तिम अन्तिम स्थितिमा अब केही चाहिँ नि होइन, हाम्रा चाहिँ सत्य निरूपण आयोग, त्यसपछि यो बेपत्ता सम्बन्धीको आयोगको काम अन्तिम चरणमा पुगेछ, त्यो पुगिसके पछाडि यो पुरा हुन्छ भन्ने चाहिँ लाग्छ। र समावेशी सहभागिताको हिसाबले नि हिजो जो मान्छेहरूले बोल्नै सक्दैन थिए, आज चाहिँ नि ती व्यक्तिहरूले आफ्नो आवाजहरू उठाउन सक्ने र विभिन्न संरचनाहरूमा आफ्नो सहभागिता देखाउन सक्ने र त्यहाँ गइसकेपछि अथवा चाहिँ आवाज सुनिएन भनेदेखि नागरिकहरूले चाहिँ फरक हिसाबबाट पनि त्यो एउटा विद्रोहको आवाजलाई सशक्त हिसाबले राख्न सक्ने खालको एउटा स्थिति बनेको छ र एउटा जन्मदैमा शासक र शासित हुने जुन खालको चाहिँ नि राजतन्त्रात्मक व्यवस्था थियो, आज एउटा सामान्य नागरिकको सन्तानले पनि जनताको मतबाट कुनै पनि ठाउँमा गएर त्यो आफ्नो चाहिँ नि नागरिकको सेवा गर्ने, समाजको निर्माण गर्ने र यो जुन खालको किनारामा पारिएका समुदायहरूको आवाजलाई मूलधारमा ल्याउने खालका चाहिँ कुराहरू यो क्रमशः विकास हुँदै गएको छ। त्यसले गर्दाखेरि समग्रमा सबै कुरो प्राप्ति भइसक्यो त भन्ने खालको कुरो हामीले भइसकेको छैन, तर क्रमशः यसलाई हेर्दै जाने हो भनेदेखि यो विकासको क्रममा छ र गणतन्त्र चाहिँ संस्थागत हिसाबले सशक्त हुँदै बलियो आधार चाहिँ तयार गरेर अगाडि बढ्दैछ भन्ने नै लाग्छ।
हजुर, मैले यो पुष्पा भूषाल सांसदजीलाई सोध्नु खोजेँ, उहाँले भन्नु भने क्रमशः भइरहेछ विकासका कुराहरू अथवा संस्थागत विकासका कुराहरू, परिवर्तनका कुराहरू संस्थागत हुँदैछन् भनिरहँदाखेरि अहिले पनि नागरिकबाट असन्तुष्टिहरू आइरहेका छन्। हामी 14 वर्ष पुगेर 15 वर्षमा 15 गणतन्त्र दिवस मनाइरहँदाखेरि पनि अझै पनि जुन उपलब्धि हुनु पर्थ्यो त्यो हुनु सकेन भने नागरिक स्तरबाट विभिन्न तहबाट यसका टीका टिप्पणीहरू पनि हुने गरेका छन्। यहाँ नेपाली काँग्रेस त्यति बेलाको एउटा प्रमुख दल पनि हो, गणतन्त्र ल्याउनलाई महत्वपूर्ण भूमिका खेल्ने दल पनि हो, के भन्नुहुन्छ?
होइन, तपाईँले भनेको कुरा एकदम ठिक थियो, मैले केवल राजनीतिक रूपान्तरणका मुद्दाहरू मात्रै उठाएँ, जुन कुरा संविधानले पनि सम्बोधन गर्यो र हामीले संघीयताको सवाल गर्ने हो भने संघीयता केन्द्रको प्रदेशको स्थानीय निकायको संरचना भन्यो, निर्वाचन पनि भयो, पहिलो पटक संविधान जारी भइसकेपछि 3 तहको निर्वाचन भयो भने अब फेरि स्थानीय सरकारको निर्वाचन भइसकेको छ र अब प्रदेश र केन्द्रको निर्वाचन हुँदैछ। संरचना हेर्ने हो भने त्यो संरचना आफैमा अत्यन्त राम्रो पनि छ, तर संरचनाभित्रका पावर सेयरिङका कुराहरू जुन तपाईँले भन्नुभयो, जनताको अहिले पनि जुन किसिमको निराशाजनक वातावरण छ त्यो किन भयो भन्ने कुरामा यसको मूल मुद्दा मलाई के लाग्छ भने जुन केन्द्र प्रदेश र स्थानीय सरकार छ त्यसको पावर सेयरिङ अधिकार सम्पन्नताको विषयवस्तुहरूमा कानुनले एउटा स्पष्ट रूपबाट मापदण्ड तय गर्नुपर्छ, जुन कुरा अहिले पनि पहिलो प्रतिनिधि सभाले कतिपय कानुनहरू बनाउनु पर्थ्यो त्यो बनाउन नसकेको कारणले पनि तपाईँले स्थानीय निकायमा र त्यस्तै प्रदेशबाट पनि अधिकार सम्पन्न हुन नसकेको कुराहरू पनि छ, पावर सेयरिङमा एउटा समस्या देखा परेको छ। एउटा मलाई के लाग्छ भने यो जनताले अपेक्षा गरेको यो राजनैतिक रूपान्तरणबाट आम जनताले केन्द्र प्रदेश र स्थानीय निकायबाट अपेक्षा गरेको परिवर्तन भनेको राजनीतिक परिवर्तन भनेकै आर्थिक सामाजिक सांस्कृतिक रूपान्तरणलाई छुन पाउनुपर्छ आम जनताले, अनि मात्रै राजनीतिक परिवर्तनले साकार रूप लिन्छ। तर एउटा कानुनको पर्याप्त रूपबाट अहिले पनि निर्माण कार्यहरू अगाडि बढ्न सकेको छैन, त्यसलाई बढाउन जरुरी छ। र अर्को कुरा के हो भने तपाईँले भन्यो कि यो समावेशी लोकतन्त्र भन्ने बित्तिकै समानुपातिक समावेशी, हाम्रो त डाइभर्सिटी छ, विभिन्न महिला जनजाति मधेसी मुस्लिम दलित समुदाय अल्पसंख्यक पिछडिएको अपाङ्गता भएको सबैले परिवर्तनलाई हेर्न खोजेको र प्रतिनिधित्वको सुनिश्चितता पनि खोजेको अवस्था छ। त्यो कुरालाई हेर्ने हो भने बजेटले नीतिले कार्यक्रमले ती सबै परिवर्तनकारी समुदायलाई सम्बोधन गर्न जरुरी छ र त्यसको कार्यान्वयन गर्ने निकाय पनि तपाईँको प्रदेश केन्द्र र स्थानीय निकाय नै हो। र तेस्रो कुरा मलाई के लाग्छ भने यो केन्द्र र प्रदेशको बिचको जुन हामीले देख्छौँ अब फेरि संहिताको बारेमा एकपटक फेरि पुनरावलोकन गर्न पनि जरुरी छ, किनभने कतिपय मन्त्रालयका कुराहरू केन्द्रमा हुँदै गर्दाखेरि त्यही मन्त्रालय फेरि प्रदेशमा पनि रहेको हुनाले फेरि दोहोरोपन आएको छ, जसले गर्दा आर्थिक बोझहरू पढेको छ, त्यसको कारणले पनि जनतामा एउटा निराशाजनक भएको हुनाले यो संहिताको संरचनामाथि भनौँ न फेरि पनि पुनर्संरचना गर्न जरुरी छ। चौथो कुरा आर्थिक सुशासनको कुराहरू छ, आर्थिक पारदर्शिताको कुराहरू छ, त्यसको लागि निश्चय नै एउटा राजनीतिक स्टेबिलिटी स्थिरता आवश्यक हुन्छ, दिगो सरकार 5 वर्षसम्म चलाउन सक्ने सरकार जसले एउटा लक्ष्य लिएको हुन्छ र त्यो लक्ष्यभित्र देशको विकास र जनताको लोक कल्याणकारी राज्य दुइटैको विषयवस्तुहरू सम्बोधन हुन्छ। त्यही भएर एउटा आर्थिक सुशासनका पाटोहरू र आर्थिक पारदर्शिताका कुराहरू र खर्चहरू जुन किसिमबाट पारदर्शी हुनुपर्ने हुन्छ, भ्रष्टाचार शून्यका कुराहरू, त्यस्तै विभिन्न महिला विरुद्ध हिंसाका कुराहरूलाई शून्य न्यूनीकरण गर्ने भने जिरो टोलरेन्समा झार्ने भन्ने कुराहरू छ। त्यही भएर एउटा कुरा के भने यो समावेशी प्रतिनिधित्वले जुन राजनीतिक रूपान्तरणको मा चाहेको परिवर्तनमा आफ्नो प्रतिनिधित्व र आफ्नो सहभागिता दुइटै खोजेको, हामीले केवल समावेशी समानुपातिका कुरा गर्दाखेरि सहभागिता सहभागिताका कुराहरू मात्रै गर्छौँ, तर अब प्रतिनिधित्वका कुराहरू पनि आइसकेको छ। नीतिगत निर्णय गर्ने ठाउँमा त्यो तबकाहरूलाई पुर्याउनको लागि कि त राजनीतिक दलहरू अत्यन्त लोकतान्त्रिक भएर आफ्नो पार्टीलाई अझै बढी लोकतान्त्रिकरण भनेर उदाहरणको रूपमा देखाउनु पर्यो, कि त कानुनमा कि त संविधानमा परिवर्तन पनि गर्नुपर्ने हुन्छ। जस्तो उदाहरणको रूपमा अहिले पनि तपाईँले भर्खरै स्थानीय निकायको निर्वाचन हुँदै गर्दा 25 पालिकामा मात्रै प्रमुखहरू महिलाहरू, हिजोको तुलनामा केही 2-4 संख्या बढ्यो होला तर 25 मात्रै जितेको। त्यही भएर यो के भने समानुपातिक समावेशी भनेको 3-4 कुरा, एउटा प्रतिनिधित्व, अब सहभागिताको पनि आवाज त बुलन्द हुन्छ तर पनि प्रतिनिधिको सवालहरू, महिला विरुद्ध हिंसाका कुराहरू र रूपान्तरको नीति निर्माणमा त्यो पहुँचका कुराहरू, यसको लागि के हो भने राजनीतिक दलहरूले नै यसलाई चाहिँ नेतृत्व लिनुपर्ने आवश्यक हुन्छ। त्यही भएर हामी के भन्छौँ भने राजनीतिक पार्टीभित्र आफैमा राजनीतिक पार्टीले यी तिनटै मुद्दालाई अत्यन्त गम्भीरताको साथ लिएर पार्टीभित्र पार्टीको आन्तरिक लोकतान्त्रिकरणलाई चाहिँ हामीले रूपान्तरण गर्नैपर्ने हुन्छ। त्यो भयो भने जुन हामीले अहिले जेठ 15 जुन आम नेपाली जनता नेपालले प्राप्त गरेको राजनीतिक उपलब्धि हो त्यसलाई चाहिँ संस्थागत गर्नलाई अहिले संरचना त बन्यो, हामीसँग कानुन पनि छ केही हदमा, संविधान पनि छ, संरचना पनि हो, तर त्यसलाई संस्थागत रूपबाट रूपान्तरण गर्नको लागि चाहिँ पार्टीहरू, किनभने हामी बहुदलीय प्रतिस्पर्धामा स्वीकार गरेका हुन्छौँ र पार्टी दलले नै देशको सरकारको नेतृत्व गरेको हुन्छ, त्यही भएर पार्टीले स्वयं यी मुद्दामा गम्भीर भएर आफ्नो आन्तरिक लोकतान्त्रिकरणलाई व्यवहारमा परिवर्तन गर्नुपर्छ। त्यसले गर्दा के हुन्छ भने आम जनताको पार्टीप्रति र मुलुकको
हजुर, यो कुरा त भने पार्टीको भूमिका महत्वपूर्ण हुने नै भयो, तर हामीले 62-63 आन्दोलनलाई हेर्ने हो अर्थात् गणतन्त्र घोषणा हुनुभन्दा अगाडिको अवस्थालाई हेर्ने हो भने नेपालमा राजनीतिक पार्टीहरूले जति सोचेका थिए त्यति जनसमर्थन जुटाउन नसकेको अवस्थामा त्यति बेला पेसागत संगठनहरू बार भयो, अन्य यावत त्योसँग जोडिएका जुन पेसागत संगठनहरू थिए उहाँहरूको महत्वपूर्ण भूमिका थियो। मैले यहाँहरूलाई दुईजनालाई आज बोलाउनुको कारण पनि अतिथि छान्दाखेरि पनि के भने बिन्दा पाण्डे सांसदज्यू कतै श्रमसँग जोडिएको हुनुहुन्छ, यहाँ बारसँग जोडिनु भएको थियो, त्यति बेला ती संस्थाहरूको पनि महत्वपूर्ण भूमिका थियो। मैले पाण्डेजीलाई सोध्न खोजेँ त्यति बेला जुन एउटा तल्लो तहदेखि माथिसम्म श्रमिकहरूले एउटा भूमिका खेले अथवा अन्य वर्गले पेसागत क्षेत्रका व्यक्तिहरूले भूमिका खेले, जुन उहाँहरूको सपना थियो, जुन सपना दिइएको थियो, त्यो सपना गणतन्त्र आइसकेपछि पूरा भएको जस्तो लाग्छ यहाँलाई?
हजुर, मैले अघि पनि भने अब यो सबै सपना त कहिले पनि पूरा हुँदैन, तर जुन बेलामा गणतन्त्र ल्याउँदै गर्दाखेरिमा तपाईँले भन्नुभएको जस्तो एकदमै सब होइन, एउटा हातमा चाहिँ नि पार्टीको झन्डा, अर्को पिठ्यौमा चाहिँ नि नानी, अनि हातमा होइन खुट्टामा चप्पल लगाउने जुन चाहिँ वर्ग त्यतिखेर चाहिँ सडकमा सबभन्दा धेरै आएको थियो, त्यो त अहिले पनि त्यतिखेरको के फुटेजहरू हेर्ने भनेदेखि त्यो कुरो अहिले पनि देखिन्छ भने त्यो वर्गसम्म अहिलेसम्म चाहिँ नि उपलब्धि पुग्यो कि पुगेन भन्ने खालको कुरामा चाहिँ 2-3 कुरा हेर्नुपर्छ भन्ने लाग्छ। एउटा कुरा चाहिँ गणतन्त्र आइसके पछाडि नागरिकहरूले मेरो अधिकार के हो भन्ने खालको बुझ्ने स्थिति रह्यो, र यो मुलुकमा जुनसुकै तहमा बसेको नागरिक भए पनि एउटा नागरिक, नेपाली नागरिकको हैसियतले हामी बराबरी हौ भन्ने खालको कुरा चाहिँ आज आम रूपमा चाहिँ नागरिकहरूको बिचमा चाहिँ पुगेको छ। त्यो श्रमजीवी वर्ग होस् अथवा त्यो चाहिँ पेसागत क्षेत्रमा रहेका वर्ग हुन् अथवा अहिले चाहिँ शासन सत्तामा भएका हुन् अथवा मतदाता हुन्, त्यो सबैभन्दा महत्त्वपूर्ण उपलब्धि हो भन्ने खालको कुरो लाग्छ। र हिजो हामीले बहुदलीय व्यवस्था मात्रै हुँदाखेरिमा संवैधानिक राजतन्त्र सहितको बहुदलीय व्यवस्था हुँदाखेरि दल नै सबैभन्दा सर्वे सर्वा हो भन्ने खालको जुन खालको एउटा कुरा थियो, आज गणतन्त्र आइसके पछाडि यदि दलहरूले त्यो गणतन्त्रको मकसद अनुसार चाहिँ नि अगाडि बढ्न सकेनन् भनेदेखि नागरिकहरू आफै पनि अब चाहिँ नि होइन अगाडि बढ्छन् है, एउटा इन्डिभिजुअलको हिसाबले पनि उनीहरूले आवाज उठाउँछन् अथवा चाहिँ नि एउटा चाहिँ नि युवाहरूको, महिलाहरूको, दलितहरूको हिसाबबाट पनि त्यो समुदायको अधिकारको लागि अगाडि बढ्छन् भन्ने खालका कुराहरू यो बिचमा चाहिँ देखिएको छ। र यो तपाईँले जुन यो गरिखाने वर्गको जुन कुरा गर्नुभएको छ, गरिखाने वर्गको सन्दर्भमा पनि मैले अघि जुन चाहिँ क्रमशः भनेर जुन भनेको थिएँ, हाम्रो पहिलो निर्वाचन भइसके पछाडि नै पनि त्यो स्थानीय तह सञ्चालन ऐनमा औपचारिक अनौपचारिक सबै किसिमका श्रमिकहरूलाई स्थानीय तहमा पञ्जीकरण गरिनुपर्छ, परिचय पत्र दिनुपर्छ र त्यही परिचय पत्रको आधारमा चाहिँ श्रमिकहरूले राज्यबाट पाउनुपर्ने जुन खालको सेवा सुविधा हो त्यो कुरो चाहिँ नि उनीहरूलाई दिनुपर्छ भनेर जुन कुरो गरिएको थियो, हामीले पहिलो निर्वाचित जुन स्थानीय तह मार्फत त्यो व्यवस्था गर्न सकेनौँ, र अहिले अब दोस्रो पल्ट निर्वाचित भइसके पछाडि त्यो कुरालाई कार्यान्वयनमा जानुपर्छ भन्ने खालको कुरो अहिले हामी नीति कार्यक्रममा पनि त्यो कुरो छलफल गरिरहेका छौँ। त्यसले गर्दाखेरि यदि हामीले त्यो खालको कुरा गर्न सक्यौँ, त्यसपछि घरैमा बसेर पनि होइन उत्पादन गर्ने श्रमजीवीहरूको चाहिँ जुन उत्पादन छ त्यो उत्पादनलाई स्थानीय तह मार्फत पनि त्यसलाई चाहिँ नि बजारीकरण गरिदिन सक्यौँ भनेदेखि त्यसले त्यो श्रमजीवी वर्गको हिजोको जुन खालको योगदान हो त्यसलाई जीवनमा अनुभूति गर्ने खालको एउटा स्थिति चाहिँ बन्न सक्छ। र अर्को कुरा भनेको श्रमिकहरूको सन्तान र त्यसपछि अलिकति हुने खानेको सन्तानको बिचमा जुन खालको एउटा शिक्षाको चाहिँ ग्यापिङ छ होइन, फरक खालको शिक्षा पाउने खालको, फरक खालको चाहिँ नि स्वास्थ्य सुविधाको जुन खालको चाहिँ नि पहुँचको कुरा छ, यो कुरालाई अब हामीले स्थानीय तह मार्फत 12 क्लाससम्मको शिक्षा सार्वजनिक शिक्षालाई चाहिँ हामीले प्रतिस्पर्धी बनाउन जाने हो र त्यस पछाडि आधारभूत स्वास्थ्य व्यवस्था गर्ने हो भनेदेखि श्रमजीवी वर्गले त्यतिखेर चाहिँ अब हिजोको हामीले बगाएको पसिना र लगाएको श्रम को उपलब्धि चाहिँ हो भन्ने खालको स्थिति हुनसक्छ। मेरो विश्वास के हो भन्दा यो दोस्रो पटक निर्वाचित भएको स्थानीय तहले हिजोको जगमा उभिएर यो कुरालाई कार्यान्वयन गर्न जान सक्छ, र हामीले अहिलेसम्म भनेको चाहिँ सबैको अधिकारका कुराहरू धेरै गऱ्यौँ, हाम्रो सिङ्गै पुस्ता भनेको अधिकारको लडाइँ लडेर आयो, अहिलेको चाहिँ गणतन्त्रमा आइसकेपछि सबै नागरिक बराबर हैसियतको भएपछि हामीले अधिकारको सँगसँगै अब कर्तव्य पनि हरेक व्यक्तिले पालना गर्नुपर्छ, हरेक नागरिकले अधिकारको उपभोग गर्दाखेरि कर्तव्य पनि सँगसँगै चाहिँ नि सम्झाउनुपर्छ र कार्यान्वयनमा जानुपर्छ भन्ने कुरा चाहिँ अब हामीले अभियान गर्नुपर्ने विषय हो जस्तो लाग्छ। त्यसले गर्दाखेरि श्रमजीवी वर्गहरूको तहमा पुग्ने काम चाहिँ अब हामीले संस्थागत हिसाबले व्यवस्थित हिसाबले जाने योजना चाहिँ अब सङ्घीय तहदेखि लिएर स्थानीय तहसम्म त्यसको एउटा चाहिँ नि समन्वय गरेर जानुपर्छ भन्ने चाहिँ लाग्छ।
हजुर, जसै गणतन्त्र ल्याउँदाखेरि सबै पक्षको सबै वर्गको महत्वपूर्ण भूमिका भयो, अझै भनियो भने गरी खाने वर्गको जुन आशा थियो त्यो उहाँले सोचे जति प्राप्त गर्न सकेन भनिरहँदाखेरि उहाँहरूको जुन सपना थियो त्यो पूरा गर्नको लागि हामी कहाँनिर चुक्यौं, अथवा कानून बनाउँदाखेरि केही हामीमा केही त्रुटि भयो अथवा सच्याउनु पर्ने पक्ष छन् या कार्यान्वयनमा चुक्यौं? मैले नेपाली काँग्रेसको नेत्री भूषालजीलाई सोध्न खोजेको।
राम्रो कुरा भइराखेको छ, जस्तो अब 62-63 सालको आन्दोलनमै हेरियो भने राजनीतिक दलहरूले नेतृत्व लिएको कङ्ग्रेसले होइन एमाले माओवादी पार्टी लगायत सबै र आम जनताले पनि त्यो राजनैतिक रूपान्तरणको लागि चाहिँ सडकमा आएको भन्ने कुरा त छँदैछ, त्यो इतिहासमा एउटा स्वर्णाक्षरले लेखेको विषय हो। र मलाई लाग्छ यो चेतना राजनीतिक चेतनाको अभिवृद्धि अधिकारकै लागि हो, समानताकै लागि हो, समृद्धिकै लागि हो, आर्थिक राजनैतिक रूपान्तरणकै लागि पनि हो। र तपाईँले भने जस्तै जुन विभिन्न किसिमको तपाईँले भने जस्तै विभिन्न किसिमको यो रूपान्तरणको पक्षमा जस्तो बिन्दाजीले भने जस्तै आम श्रमिकहरूको त्यसमा ठुलो अपेक्षा पनि थियो, त्यही भएर सहभागिता बढेको थियो। त्यस्तै किसिमबाट कानुन व्यवसायहरू, इन्जिनियरहरू, स्वास्थ्य कर्मीहरू लगायत मिडियाको पत्रकार साथीहरू लगायतको विभिन्न भनौँ विभिन्न किसिमको पार्टीको भातृ संस्था भगिनी संस्थाहरू लगायतको समाजका लिडरहरूको रूपमा स्थापित भएका विभिन्न संस्थाहरू बाहिरको सामाजिक अभियन्ताहरूको पनि अत्यन्त ठुलो भूमिका र दबाव पनि रह्यो। त्यसको कारणले पनि 62-63 सालपछि मुलुकमा एउटा सङ्घीय लोकतान्त्रिक गणतन्त्र सिस्टम हामीले प्राप्त गर्यौँ। तर पनि हामी के देख्छौँ भन्दाखेरि अब अहिले त आएर तपाईँको अहिले हामीले समीक्षा गर्ने हो भने 40% भन्दा बढी युवाहरूको अब जनसङ्ख्याले देखाइसक्यो, महिलाहरू 51% देखाइसक्यो। अब हामीले हेर्दै गर्दाखेरि तपाईँले श्रमिकहरूले आम श्रमिकहरू भित्र नेपालमा आम श्रमिकहरूलाई आर्थिक रूपबाट स्वावलम्बन बनाउनको लागि निश्चय नै हामी कस्तो भने सुनको थाली त छ हामीसँग, अत्यन्त धेरै अवसर त छ, तर त्यसलाई त्यो अवसरलाई हामीले सदुपयोग गर्न नसकेको र पूर्ण रूपबाट सदुपयोग गर्नेतिर अब जानुपर्ने हुन्छ। किनभने हामी वर्षमा 5 लाख युवाहरू कामदारको लागि जाने भन्दै गर्दाखेरि अहिले हामीले देख्यौँ कोभिडले गर्दाखेरि त्यो कुराहरू रोकिएर आयो, भूकम्पले गर्दाखेरि त्यो कुराहरू रोकिएर आयो भन्दाखेरि विभिन्न किसिमको प्राकृतिक प्रकोपले गर्दाखेरि बाहिर युवाहरू जान खोज्दा मुद्दा खोज्दैखेरि पनि जान नपाएको अवस्थाहरू छ। त्यही भएर अब भित्रै देशभित्रै अब पुँजीको उत्पादन गरेर देशलाई धनी बनाउनु पर्यो। तपाईँले भने जस्तै श्रमिक वर्गहरू जो बाहिर हुनुभएका श्रमिकहरू दुईवटा वर्गहरू हामी देखिन्छौँ, एउटा युवा वर्गहरू जो शिक्षित युवा वर्गहरू हुनुहुन्छ, गुणस्तर शिक्षाहरू प्राप्त गर्नुभएको छ, सिपमूलक र तालिमहरू लिनुभएको छ, उहाँहरूको लागि ठुलो गन्तव्य देशहरू पनि जान लालायित हुनुभएको छ, एउटा त्यो वर्ग हुन्छ। र अर्को वर्ग भनेको देशभित्रै पुँजीको उत्पादन गरेर मुलुकलाई धनी बनाएर विभिन्न किसिमको शिक्षा स्वास्थ्यमा उहाँहरूलाई पूर्ण रूपबाट पहुँच पुर्याएर रोजगारीका आन्तरिक रोजगारीका अवसरहरू जुटाउने र त्यो रोजगारीको सुरक्षा पनि हुनु पर्यो। र अब हामी निर्वाहमुखी अर्थतन्त्र भनेको अब हामीलाई त्यो काम पैसा कमाउने र त्यो खर्च गर्ने मात्रै हिसाबबाट अब अर्थतन्त्र जानु हुँदैन। त्यो भयो भने मात्रै हाम्रो मुलुकमा भएका जुन आम श्रमिकहरू, श्रमिकभित्र पनि हामी के भन्छौँ, दुई तिहाई महिलाहरू त गैर सरकारी असङ्गठित कृषि क्षेत्रमा आफ्नो श्रमहरू लगाइराख्नु भएको छ, त्यो श्रमको मूल्याङ्कन पनि अब राज्यले अर्थतन्त्रबाट गरिदिनुपर्छ। र घरभित्र गरेको जुन श्रम छ त्यसलाई पनि राज्यले चाहिँ अर्थतन्त्रमा जोड्नुपर्छ। त्यो भयो भने के हुन्छ, निर्वाहमुखी अर्थतन्त्रबाट निस्केपछि मात्र श्रमिक वर्गहरूले सन्तुष्टिको र आर्थिक रूपान्तरणको परिणामहरू प्राप्त गर्न सकिन्छ। त्यही भएर यी सम्पूर्ण कुराहरूलाई हेर्दै जाँदाखेरि सबभन्दा ठुलो कुरा के देखिन्छ, नेपालमा यति धेरै उद्योगको क्षेत्रमा, कृषिको क्षेत्रमा, पर्यटनको क्षेत्रमा, होइन हामीसँग ऊर्जाको क्षेत्रमा यति धेरै सम्भावनाहरू रहेको छ, तर त्यो सम्भावनालाई हामीले सदुपयोग कसरी गर्ने र देशभित्रको पुँजी उत्पादन गर्नको लागि युवाहरूलाई बाहिर जानबाट रोक्ने र यहाँ भएका अरू समुदायहरू भनौँ नि, विभिन्न किसिमका महिलाहरू वा अरू दलित समुदाय, जनजाति, मुस्लिमहरू, जति पनि अल्पसङ्ख्यक अपाङ्गता भएका कतिपय युवाहरू अब एकदम शिक्षित पनि हुनुहुन्छ तर धेरै महिलाहरू पढेर अहिले घरमा बस्नुपर्ने बाध्यता रहेको छ भन्दाखेरि यो सबै केमा काउन्ट हुन्छ भन्दाखेरि मुलुकको विकास र अर्थतन्त्रसँग काउन्ट हुन्छ। त्यही सम्पूर्ण कुराहरू भनेको पोलिसीहरू बनाउने हो। तर मेरो निष्कर्ष के हो भने हामीले जेठ 15 गतिको उपलब्धिमा संरचना त हामीले बनायौँ, एजेन्डालाई हामी आत्मसात गर्यौँ, तर त्यसलाई संस्थागत रूपमा कार्यान्वयन गर्नको लागि विभिन्न किसिमका कानुनहरूमा, नीतिहरूमा, योजनाहरूमा, बजेटहरूमा र त्यसको मोनिटरिङको लागि चाहिँ राज्य संयन्त्रकै सबभन्दा ठुलो जिम्मेवारी छ। र बाहिर रहेकाहरूको पनि खबरदारी गर्ने जुन कर्तव्य जुन कुरा गर्नुभयो माननीय बिन्दाजीले, त्यो कर्तव्य पनि के हो भने खबरदारीको रूपमा पनि रहनुपर्ने आवश्यकता देखिन्छ।
हजुर, मैले इन्द्र बिन्दा पाण्डेजीलाई जिज्ञासा राख्न खोजेँ, खास गरेर यहाँ पम्पा भूषाजीले भन्नुभयो संस्थागत विकासका कुराहरूलाई औल्याउनुभयो उहाँले, होइन अब नेपालमा 14 वर्ष पुगेर 15 गणतन्त्र दिवस हामी मनाउँदैछौँ, 15 वर्षमा लाग्दैछ, होइन यो अवस्था हेरिरहँदाखेरि विदेशसँग तुलना गर्दाखेरि, बाहिर देशसँग तुलना गर्दाखेरि त्यहाँ पनि परिवर्तन भएका छन्। अब यी परिवर्तन संस्थागत हुन हामी अन्य देशसँग तुलना गर्ने हो भने हामी कुन चरणमा छौँ, अथवा उहाँसँग हामी चाँडो छौँ या ढिला भइसक्यौँ, के छ पाण्डेज्यू?
हामी नीति बनाउने र कानुन बनाउने तहबाट हेर्ने हो भनेदेखि अरू मुलुकभन्दा हामी धेरै अगाडि छौँ, तर कार्यान्वयनको सन्दर्भमा त्यसलाई चाहिँ नि एउटा अनुभूति गर्ने हुन्छ नि, आत्मसात गर्ने खालको कुरामा चाहिँ हाम्रो अहिले पनि समस्याहरू रहेका छन्।
हजुर,
त्यसले गर्दाखेरिमा हाम्रा कतिपय बुझाइहरूमा पनि हाम्रो चाहिँ अलिकति त्यो खालको जसरी चाहिँ यो एउटा होइन सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि हाम्रा जस्तो संविधानले जे कुराहरू व्यवस्था गरेको छ, हाम्रा चाहिँ नीतिहरूले जे व्यवस्था गरेको छ, हाम्रा अरू कानुनले जे व्यवस्था गरेको छ, त्यही अनुसार हाम्रा चाहिँ नि सोचाइहरू, हाम्रा बोलाइहरू, हाम्रा चाहिँ होइन गराइहरू चाहिँ रूपान्तरित हुनुपर्छ भन्ने खालको कुरा मूलत भनेको हिजोदेखि नै एउटा नेतृत्व तहमा बसेर आउने जुन पुस्ता छ त्यो पुस्तामा चाहिँ नि अलि बढी चाहिँ नि समस्या भएको देख्छु मैले चाहिँ त्यो परिवर्तन गर्न, किन भन्दा एउटा त त्यो उमेरको कारणले गर्दा नि जुन खालको एउटा संस्कार बसिसकेको छ त्यो संस्कार रूपान्तरण गर्ने खालको कुरामा पनि हामीले अलिकति चाहिँ नि अब त्यो भइराखेको छ भन्ने लाग्छ। अब जस्तो सामान्य अघि तपाईँले भन्नुभएको अथवा यो श्रमिकहरूकै कुरालाई हेर्ने हो भने पनि रोजगारी हामीले जुन कुरा गर्छौँ, हिजोको दिनमा जुन बेलामा हामी पञ्चायतका विरुद्ध आन्दोलन गरिराखेका थियौँ त्यतिखेर पनि अलिक पछि छ भने रोजगारी भनेको जागिर खाने हो, त्यो कि चाहिँ सरकारी कार्यालयमा खाने हो, कि चाहिँ कारखानामा खाने भन्ने खालको कुरा थियो भने आज आएर हामीले जुन स्थानीय तहमा हरेक काम गर्ने व्यक्तिको चाहिँ नि त्यो श्रमलाई चाहिँ नि पञ्जीकरण गर्नुपर्छ भनिराख्दा रोजगारी भनेको जागिर मात्रै होइन, रोजगारी भनेको उत्पादनमा संलग्नता हो, त्यो स्वरोजगारी पनि त्यो रोजगारभित्र पर्छ र कुनै पनि उसले एउटा चाहिँ नि जस्तो अहिले भन्नुहोस् न हाम्रो मुलुक चाहिँ अब पर्यटन हाम्रो चाहिँ एउटा प्रमुख चाहिँ रोजगारीको आधार हो भने कोही व्यक्तिले घर बनाउँदाखेरिमा एउटा कोठा चाहिँ नि मेरो यो होमस्टेको लागि हो भनेर उसले चाहिँ त्यो होमस्टे चलाउँछ भने त्यो पनि एउटा चाहिँ रोजगारी हो र त्यसलाई पनि हामीले चाहिँ राज्यको जुन दायराभित्र ल्याउनुपर्छ राज्यले दिने सेवा सुविधा उसले पनि पाउनुपर्छ राज्यलाई राज्यप्रति उसले चाहिँ नि बुझाउनु पर्ने ट्याक्सदेखि लिएर जुन दायित्व हो त्यो पनि गर्नुपर्छ त्यसले गर्दाखेरि मूलत भनेको चाहिँ उत्पादनमा संलग्नता छ कि छैन भन्ने कुरालाई चाहिँ हामीले चाहिँ रोजगारीसँग जोड्ने र त्यसलाई हामीले चाहिँ राज्यले त्यसलाई रोजगारी रोजगारको हिसाबले पाउने जुन खालको सेवा सुविधाका कुराहरू चाहिँ उपलब्ध गराउने हिसाबले जानुपर्ने खालका कुराहरू हुन्छन् त्यसले गर्दा मैले एउटा उदाहरण मात्रै किन दिएको भन्दाखेरि हामीले हरेक कुरालाई हेर्ने दृष्टिकोण त्यसलाई गरिने परिभाषा र त्यो परिभाषाभित्र पर्नेले पाउने सेवा सुविधालाई हामीले जुन ढङ्गबाट चाहिँ लोकतान्त्रिक गणतन्त्र ल्याएका छौँ त्यो गणतन्त्रमा चाहिँ नि फरक हिसाबबाट त्यसलाई हामीले बुझ्ने र व्यवहार गर्ने खालको कुरा चाहिँ गर्नुपर्छ यसको हामी प्रक्रियामै छौँ भन्छु चाहिँ मैले फेरि हामी पछाडि फर्केका छैनौँ हामी अगाडि जुन स्पिडका साथ जानु पर्थ्यो व्यवहार कार्यान्वयन गर्ने चरणमा हामी अलिकति ढिला भएका छौँ तर हामी नीति बनाउने र कानुन बनाउने हिसाबले जाने कुरोमा हामी अगाडि छौँ र यो अधिकार बुझ्ने र यो नागरिकहरूको जुन खालको चेतनाको स्तर हो चेतनाका स्तरमा हामी होइन दुनियाँका अरू मुलुकहरूसँग तुलना गर्दाखेरि हामी पछाडि छैनौँ भन्ने नै लाग्छ मलाई
हजुर जस्तै नेपालको राजनीतिक आन्दोलन सामाजिक आन्दोलन जुनसुकै आन्दोलनमा भए पनि नेपाली जनताले इमान्दारीपूर्वक राजनीतिक पार्टीलाई सहयोग गरेका छन् चाहे सात सालदेखि पछि भएका विभिन्न आन्दोलन 46 सालको आन्दोलन होस् या 62-63कै आन्दोलन होस् या मधेस आन्दोलन या जुनसुकै आन्दोलन भएको छ नि त्यसमा नेपाली जनताले राजनीतिक पार्टीलाई इमान्दारीपूर्वक सहयोग गरेका छन् साथ दिएका छन् तर राजनीतिक पार्टीहरूले जनताका जुन अधिकार पाउनुपर्ने हो जनता नागरिकहरूले जुन अधिकार पाउनुपर्ने हो त्यसमा चुकेका भन्ने कुराहरू आइरहेका छन् अब राजनीतिक पार्टीहरूले पनि आफूलाई आत्मसमीक्षा गर्नुपर्ने बेला आयो कि साक्षर भूषालज्यू
हजुर हजुर मलाई एकदम राम्रो कुरा के लाग्यो भने वास्तवमा भन्यो भने पार्टीलाई आम जनताले सधैँ माया पनि गरेको मैले सम्झिँदै गर्छु अब 2003 सालदेखि जेतु संस्कृतिकम आन्दोलन जनताको लागि 7 सालको क्रान्तिका कुराहरू 18 सालको क्रान्ति 46 सालको भनौँ नि जनआन्दोलनका 62-63का आन्दोलनको नेतृत्व चाहिँ पार्टीले लिएको कारणले हामी के देख्छौँ भने 48 सालको पहिलो आम निर्वाचनमा जनताले अत्यन्त माया गरे पार्टीलाई माया गरेर मतबाट चाहिँ एकदम सम्मान गरेको चाहिँ देखियो त्यही भएर अब जनताको लागि पनि अब पार्टीले गर्नुपर्ने समय आइसक्यो किनभने जनताले त आम भोट मतदाताबाट मत दिएर गरेको अवस्था छ तर तपाईँले भनेपछि आज हामी समीक्षा गर्दै जाँदाखेरि फेरि पनि हामी के देख्छौँ भन्दाखेरि राजनीतिक पार्टीहरूले आफू सत्तामा हुँदाखेरि एउटा विदेश नीति लिने आफू सत्तामा बाहिर जाँदा अर्को विदेश नीतिका कुराहरू गर्ने त्यो यो अर्थ कूटनीतिका कुराहरू आइसकेको हुनाले मुलुकको एउटा विदेश नीति एउटै हुनुपर्छ त्यही भएर पनि हामीले विदेश नीतिमा सबै पार्टीहरूको एउटा समान धारणा हुनुपर्छ भनेर पटक पटक हामीले कुरा उठाएका छौँ किनभने मुलुकको राजनीति मुलुकको अर्थतन्त्र अब अन्तर्राष्ट्रियकरण भइसकेको छ हेर्नुहोस् अब हामी विश्व बजारसँग आफ्नो प्रतिस्पर्धाको लागि युवाहरूलाई तयार गर्नुपर्छ आम नेपाली जनतालाई तयार गर्नुपर्छ भनेर हामीले त्यो किसिमको रूपान्तरणहरू खोजिराखेका छौँ चाहे शिक्षाको क्षेत्र होस् चाहे स्वास्थ्यको क्षेत्र होस् चाहे रोजगारीको क्षेत्र होस् चाहे अर्थतन्त्रका कुरा होस् हामी विश्वसँग प्रतिस्पर्धा गर्नको लागि अब नेपाल तयार हुनुपर्छ नेपालीलाई तयार गर्नुपर्छ भन्ने मान्यतामा बढेका छौँ हामी अन्तर्राष्ट्रिय जगतमा धेरै ठुल्ठुला गएर सन्धि सम्झौताहरू अनुमोदन गरेका छौँ पारित गरेका छौँ हामी 2030 दिगो विकास लक्ष्यका 17 लक्ष्यहरू हामी प्राप्त गर्छौँ भनेर 2030 हामीले त्यसको लागि हामीले आफ्नो तयारी गर्ने कि नगर्ने हामी 2026 विकासोन्मुख मुलुकतिर अब उन्मुख हुँदैछौँ भनेका छौँ अब विकासोन्मुख मुलुकमा उन्मुख हुने बित्तिकै हामी आर्थिक रूपबाट धेरै व्यवस्थापन गर्नुको लागि हामी तयार छौँ कि छैनौँ किन हामी अन्तर्राष्ट्रिय तवरमा धेरै प्रतिबद्धताहरू व्यक्तहरू पनि गरेका हुन्छौँ तर त्यसलाई चाहिँ कार्यान्वयन गर्नको लागि आफूलाई तयार गर्नुपर्ने हुन्छ र तपाईँले भने जस्तै अब राजनीतिक पार्टीहरूले यस्ता मुद्दाहरूमा आर्थिक मुद्दाहरूमा किनभने नेपालमा हाम्रो मिश्रित निर्वाचन प्रणाली छ हामी देखिरहेछौँ हामी गठबन्धनबाट निर्वाचनमा जान्छौँ भोलि सरकार गठबन्धनबाट हिजो पनि बन्यो भोलि पनि बन्छ 62-63 साल पछिको लगभग सरकारहरू हेर्दै गर्दाखेरि एउटा मिश्रित निर्वाचन प्रणाली भएको कारणले पनि गठबन्धनको सरकारहरू बनेको मिलिजुली सरकारको चाहिँ एउटा संस्कार अगाडि विकास भइसकेको छ त्यही भएर हामी अब आम नेपाली जनताको लागि वास्तवमा गणतन्त्रमा हामीले प्राप्त गरेको परिवर्तनलाई परिणाममा लिएर जानको लागि कम्तीमा हामीले अर्थनीतिमा एउटा समान धारणाहरू राख्नुपर्ने हुन्छ विदेश नीतिमा समान धारणाहरू राख्नुपर्ने हुन्छ, शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा राज्यले जनतालाई चाहिँ अवसरहरू पुर्याउनको लागि, रोजगारीमा अब जनतालाई एकदम बलियो बनाउने, अर्थतन्त्र अत्यन्त बलियो बनाएर वास्तवमा फेरि भने नि यो जीवन निर्वाह गर्ने अर्थतन्त्र होइन कि देश पनि धनी हुने, जनतालाई पनि धनी बनाउँदै लिएर जाने किसिमबाट अबको अर्थतन्त्रका नीतिहरू बनाउनु पर्ने हुन्छ। त्यो किसिमबाट र समाजमा भएका विकृति विसङ्गतिहरू जति पनिहरू छ त्यसका कुराहरू र आर्थिक पारदर्शिताका कुराहरू, आर्थिक सुशासनका कुराहरू, भ्रष्टाचारलाई न्यूनीकरण गर्नको लागि पनि धेरै नीतिहरू बनेको छ। तपाईँले बङ्गलादेशमा भ्रष्टाचारलाई न्यूनीकरण गर्नको लागि तलब वृद्धि गरेर भ्रष्टाचारको कडा कानून बनाउँदाखेरि त्यो देशमा एउटा विकास अगाडि बढेको छ। त्यस्तो उदाहरणहरू पनि हामी लिन सक्छौँ। त्यही भएर हामी के देख्छौँ, भ्रष्टाचार मुक्त समाज बनाएर सामाजिक न्याय र महिला विरुद्ध हिंसालाई न्यूनीकरण गरेर कडा कानूनको दायरामा अपराधीलाई, जुनसुकै अपराधीलाई पनि लिएर आएर कानुनी सुशासन, आर्थिक पारदर्शिता र आर्थिक सुशासनका कुराहरू र एउटा स्थायी सरकारको एउटा सरकारलाई अगाडि बढाउनको लागि विदेश नीतिमा अर्थतन्त्रको नीतिहरूमा एकरूपता भयो भने मलाई के लाग्छ भने हामीले सोचेको रूपान्तरण जुन संस्थागत रूपबाट त परिवर्तन भइसक्यो, तर यसको चाहिँ व्यवहारिक रूपबाट जुन तपाईँले पटक पटक उठाइराख्नु भएको छ कि आम नेपाली जनता र नेपालले के पायो, गाउँका ग्रामीण जनताहरूले के पाएको के पायो र यो गणतन्त्रबाट भनेर जुन कुरा राखिराख्नु भएको छ, त्यो निश्चय नै के हो भने शिक्षा, स्वास्थ्य, रोजगारी र विभिन्न आर्थिक रूपान्तरण गरेर चाहिँ वास्तवमा देशभित्र एउटा देशलाई धनी बनाएर र त्यो किसिमका सामाजिक न्यायका विभिन्न मुद्दाहरू उठाएर हामीले एउटा परिवर्तनलाई छुन पाउने किसिमका कामहरू गर्न सकिन्छ। र मलाई के लाग्छ भने त्यसमा सबै राजनीतिक दलहरूको जसरी हिजो परिवर्तन ल्याउनको लागि एउटै मुद्दा उठाएर सबै दलहरू एक ठाउँमा उभिए, अब मुलुकको आर्थिक रूपान्तरणको लागि र परिवर्तनलाई संस्थागत गर्नको लागि पनि दलहरूको बिचमा चाहिँ इमान्दारिता र विश्वासको वातावरणको सृजना हुनैपर्छ।
हजुर, अन्त्यमा पाण्डेज्यू, उहाँले भन्नुभयो नि नीति नियमका कुराहरू, विदेशका कुराहरू पनि गर्नुभयो, के साँच्चै नेपाली राजनीतिक पार्टीहरू, नेपालमा भएका राजनीतिक पार्टीहरू कार्यान्वयन पाटोमा अलिकति अनुदार भए हुन् के लाग्छ यहाँलाई?
होइन, यसमा के हो भने नि म चाहिँ के देख्छु भन्दा अब अहिलेको यो गणतन्त्र भन्दा पछाडि सबैभन्दा महत्त्वपूर्ण पाटो भनेको चाहिँ समावेशी सहभागिता भन्ने खालको कुरा हो।
हजुर,
र यो समावेशी सहभागिताको कुरा भनेको चाहिँ नि हिजो किनारामा पारिएका मान्छेहरूको कुरा सुन्ने भन्ने हो, र उनीहरूको कुरा सुन्ने र त्यही अनुसार चाहिँ नि त्यसलाई कार्यान्वयनमा जाने भन्ने हो। त्यो समावेशिताको मर्म भनेको त्यो, तर चाहिँ नि अहिलेसम्म कस्तो भन्दा किनारामा पारिएको आवाजहरूलाई सुन्ने भन्दा पनि समावेशिताको नाममा कुर्सीमा ल्याएर राखिएको छ, फेरि पनि नेतृत्वले भनेको चाहिँ नि मान्ने भन्ने खालको चाहिँ मानसिकता र त्यो संस्कार हामीबाट विदा भएको छैन। त्यसले गर्दाखेरि हाम्रो सहभागिताको कुरा मर्म भनेको चाहिँ त्यो सम्बन्धित समुदायको कुरालाई सुन्ने र त्यसलाई चाहिँ नि आत्मसात गर्दै कार्यान्वयन गर्दै जाने खालको कुरा हो। यो त्यसले अघि तपाईँले भन्नुभएको जुन चाहिँ समीक्षा गर्ने हो न, समीक्षा त लोकतन्त्रमा हरेक निरन्तर प्रक्रिया हो, त्यसले गर्दा व्यक्तिले, समुदायले, राज्यले, राजनैतिक दल सबैले नै यो समीक्षा गरेर अगाडि जानुपर्छ। अब यो कुरा गरिराख्दाखेरि अब समीक्षा कहाँनिर गर्नुपर्छ, म अन्तको कुरा छोडौँ न, हामी अहिले जहाँ छौँ यो संघीय लोकतान्त्रिक गणतन्त्र आइसके पछाडि 74 पहिलोपल्ट निर्वाचित भएर अब मान्य पुष्पाजी हामी चाहिँ नि संघीय संसदको प्रतिनिधिहरू छौँ, तर हामी आफैले पनि समीक्षा गर्नुपर्ने ठाउँमा चाहिँ म एउटा मात्र तपाईँलाई उदाहरण दिन्छु। हामीले जुन बेलामा संविधान लेखिराखेका थियौँ त्यतिखेर हाम्रो राज्यको होइन नीति तथा निर्देशक सिद्धान्तको जुन चाहिँ च्याप्टर छ, त्यो च्याप्टरमा लेखिएका कुराहरूको प्रगतिशील कार्यान्वयन हुनुपर्छ। यो कति चाहिँ प्रगति भयो भन्ने हिसाबले चाहिँ नि संघीय संसदमा संयुक्त एउटा समिति बन्नुपर्छ, त्यो समितिले चाहिँ नि वार्षिक प्रतिवेदन चाहिँ नि तयार गर्नुपर्छ र त्यसलाई संसदमा छलफल गरेर यो चाहिँ नि कति अगाडि गयौँ त हामी अब के गर्नुपर्छ भन्ने खालको चाहिँ गर्नुपर्छ भनेको। आज हामीले अब 5 वर्षको अवधि पुरा गर्दैछौँ, समिति पनि बनाएका छौँ, समितिमा पनि अब गण्यमान्य व्यक्तिहरू नै हुनुहुन्छ, तर आजका मितिसम्म एउटा प्रतिवेदन पनि हामीले चाहिँ छलफल गर्न सक्ने स्थिति बनेको छैन भने समीक्षा त हामीले सबभन्दा पहिला त आफैबाट आफै रहेको ठाउँबाट पनि गर्नुपर्छ। त्यसले गर्दा स्वाभाविकै हिसाबले अरू सबै चाहिँ नि संस्थाहरू, अरू सबै चाहिँ नि होइन समुदायहरू, समाज, व्यक्तिसम्म पनि गरेर जानुपर्छ। म फेरि अन्तिममा के भन्छु भन्दाखेरि हामी सकारात्मक बाटोबाटै अगाडि बढिरहेका छौँ, तर यसको जुन खालको गतिमा यसको तीव्रता हुनु पर्थ्यो त्यो तीव्रता चाहिँ भएको छैन। अब त्यो गति प्रदान गर्ने खालको काम चाहिँ हामी सबैले व्यक्तिदेखि संस्थादेखि राजनैतिक दल र राज्यले पनि समीक्षा गर्नुपर्छ र त्यसलाई सुधार गरेर अगाडि बढ्नुपर्छ भन्ने नै मलाई लाग्छ।
हुन्छ सांसदज्यू, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद। त्यसै गरी नेपाली काँग्रेसकी नेत्री सांसद पुष्पा भुषालज्यू, यहाँलाई पनि कार्यक्रमबाट धन्यवाद। अहिले हामीले कुराकानी गर्यौं नेपाली काँग्रेसकी नेत्री सांसद पुष्पा भुषाल र नेकपा एमालेकी नेत्री सांसद बिन्दा पाण्डेसँग। हामीले उहाँसँग गणतन्त्र दिवसका अवसरमा गणतन्त्रको अवस्था, राजनीतिक पार्टीले खेल्नुपर्ने भूमिका, यसका सुधारका लागि गर्नुपर्ने कार्य लगायतका विविध विषयमा कुराकानी गर्यौं। यसै कुराकानी सँगसँगै आजको गणतन्त्र दिवस सम्बन्धी विशेष संवाद यही पूरा हुन्छ। प्राविधिक मित्र कृष्ण प्रसाद श्रेष्ठलाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी पनि विदा हुन्छु।